नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल माघ 8 गते बिहिबार, माघ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 22 जनवरी सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कारोबार दैनिकबाट लिँदैछौ। यो वर्ष प्रतिदिन औसतमा 4.42 अर्ब व्यापार घाटा, समग्र निर्यातले पेट्रोलको आयातलाई पनि धान्न सकेको छैन, शीर्षकको खबर लिँदैछौ। नेपालको वैदेशिक व्यापारमा चालू आर्थिक वर्षका 6 महिनामा दैनिक औसत 4.42 करोड़ 77 लाख रूपियाँ बराबर व्यापार घाटा भएको छ। भन्सार विभागका अनुसार यो वर्षका 6 महिना पुषसम्ममा कुल वैदेशिक व्यापार घाटा 7.97 अर्ब 1 करोड़ रूपियाँ पुगेको छ। यसलाई औसतमा दैनिक रूपबाट हेर्दा प्रतिदिन 4.42 करोड़ 77 लाख रूपियाँको घाटा हो। गत वर्षको तुलनामा यो पुषसम्ममा व्यापार घाटा 10.15% बढ़ेको छ। विभागका अनुसार पुषसम्ममा 9.39 अर्ब 2 करोड़ रूपियाँ बराबरका वस्तु आयात भएका छन्। यो गत आर्थिक वर्षको तुलनामा 14.18% धेरै हो। यस्तै यही अवधिमा 1.42 अर्ब 1 करोड़ रूपियाँ बराबरका सामान निर्यात गरिएको छ। यो वर्षको निर्यात गत वर्षका तुलनामा 43.76% धेरै हो। आयात र निर्यात बीचको भिन्नता 7.97 अर्ब 1 करोड़ रूपियाँ देखिएको छ। विभागका अनुसार गत वर्षका तुलनामा यो पुषसम्ममा कुल वैदेशिक व्यापार 17.36% बढ़ेको छ। कुल व्यापार बढ़दा निर्यातको अंश थोरै भएका कारण व्यापार घाटा चुलिएको हो। विभागका अनुसार पुष महिनामा मात्र 1.72 अर्ब 83 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएको छ। यो चालू आर्थिक वर्षकै सबैभन्दा बढ़ी आयात हो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। सोही प्रसंगलाई आजको नागरिक दैनिकले पनि प्राथमिकताका साथ प्रकाशन गरेको छ। व्यापार घाटा 8 खर्ब, नेपालको वैदेशिक व्यापार संरचना आयातमा केन्द्रित रहँदा व्यापार घाटा आर्थिक चुनौती, शीर्षक दिएर नागरिक दैनिक लेख्छ। स्वदेशमा प्रयोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा मुलुकले ठूलो व्यापार घाटा बेहोर्दै आएको छ। चालू आर्थिक वर्षको 6 महिनामा व्यापार घाटा 8 खर्ब पुगेको छ। पोहोरको तुलनामा व्यापार घाटा 74 अर्ब रूपियाँले बढ़ेको हो। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुषसम्म व्यापार घाटा 7.97 अर्ब रूपियाँ पुगेको छ। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा चुनावी अर्थतन्त्र, खर्ब भन्दा बढ़ीको कारोबार, स्थायित्वको आधार शीर्षकमा खबर प्रकाशित छ। 21 फागुनका लागि तय भएको प्रतिनिधि सभाको चुनावले विद्यमान राजनीतिक संक्रमणको अन्त्य मात्रै नगरी आर्थिक स्थायित्वको आशा समेत जगाउनेछ। यो प्रसंगमा दल र उम्मेद्वारले केमा खर्च गर्न पाउँछन् उपशीर्षकमा खबर छ। तोके बमोजिमको रकम, मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया र प्रचार प्रसार, छापा एफएम विद्युतीय माध्यम, कार्यालय संचालन र प्रतिनिधि परिचालन लगायतका विषयमा खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको छ। अर्थतन्त्रका सरोकारवालाको आत्मविश्वास बढ़ाउँछ सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्रीको भनाई पनि यो समाचारमा लिएको छ। उहाँ भन्नुहुन्छ, संसदीय चुनावले राजनीतिक मात्र नभई आर्थिक स्थायित्वको सन्देश समेत दिन्छ। चुनावमा हुने माग र आपूर्तिले अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गर्छ। चुनावले राजनीतिक स्थिरता दिलाउँछ, नागरिकप्रतिको दायित्व बोकेको निर्वाचित सरकार ल्याउँछ। राजनीतिक स्थिरताले अर्थतन्त्रका सरोकारवालालाई आत्मविश्वास दिलाउँछ, आशा जगाउँछ र समग्रमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। त्यसै गरी प्राध्यापक डाक्टर प्रकाश कुमार श्रेष्ठ, उपाध्यक्ष राष्ट्रिय योजना आयोग, उहाँको भनाई पनि यहाँ समेटिएको छ। आर्थिक चहल पहल बढ़ाउँछ, स्थिरताको सन्देश दिन्छ। उपशीर्षकमा उहाँ भन्नुहुन्छ, चुनावले होटेल यातायात लगायत क्षेत्रमा माग सिर्जना गराउन सक्छ, थुप्रिएर बसेको पैसा बजारमा आउन सक्छ, त्यसैले पक्कै पनि अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ला। अहिले विगतमा जस्तो तामझाम तडक भडक गर्न पाइँदैन, त्यसैले पनि खर्च कम गराउँछ। यद्यपि राज्यको पैसा खर्च हुन्छ, उम्मेद्वार र पार्टीले खर्च गर्छन्, त्यसले अर्थतन्त्रमा चहल पहल ल्याउला भन्ने अनुमान गर्न सकिन्छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पाँचजनाको उम्मेद्वारी खारेजी माग गर्दै आयोगमा उजुरी शीर्षकको खबर प्रकाशित छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका पाँचजना विरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उनीहरूको उम्मेद्वारी खारेजी गर्नुपर्ने मागसहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। यसको जानकारी निर्वाचन आयोग काठमाडौँमा पनि पठाइएको छ। उम्मेद्वार विरूद्ध भ्रष्टाचार मुद्दा चलिरहेको, सर्वोच्च अदालतबाट दोषी ठहर भएको, सरकारी निकायबाट पेशकी लिएर फर्चोट नगरेको, नागरिकता विवरण लगायतमा कैफियत देखिएको आदि दावीसहित निर्वाचन कार्यालयमा उजुरी परेका हुन्। 21 फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचन कार्यतालिका अनुसार 6 माघमा उम्मेद्वारी मनोनयन दर्ताको समय थियो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरूद्ध उजुरी परेको छ। नेपाल विरूद्ध पतञ्जलीको जग्गा भ्रष्टाचारको अभियुक्त बनाएर विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै पूर्व सभामुख र उपसभामुख आम्ने सामने शीर्षकको खबर लिँदैछौं। विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राणा मगर चुनावी मैदानमा आम्ने सामने हुनुभएको छ। घिमिरे एमाले र राणा मगर रासोपाबाट झापा दुईमा प्रतिस्पर्धामा हुनुहुन्छ। झापा पाँचमा एमाले अध्यक्ष केपी शर्मा ओली र रासोपा वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धाले देशभर ध्यान तानेका बेला झापा दुईमा पूर्व सभामुख उपसभामुखकै भिडन्त पनि चर्चामा छ। यसपालि झापा दुईमा 3 महिला र 2 अधिवक्ता प्रतिस्पर्धामा छन्। रासोपाकी राणा मगरसँगै पूर्व मन्त्री धर्मशिला चापागाई नेकपाबाट र पूर्व सांसद सरिता प्रसाई कांग्रेसबाट उम्मेद्वार बन्नु भएको छ। यस्तै स्वतन्त्र उम्मेद्वार अधिवक्ता युवराज संग्रौला र रासोपाका उम्मेद्वार अधिवक्ता भद्रप्रसाद नेपाल पनि मैदानमा हुनुहुन्छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा बर्दियामा महिला उम्मेद्वार मैदानमा शीर्षकको खबर प्रकाशित छ। फागुन 21 गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियामा 6 जना महिला उम्मेद्वार बढ़ेका छन्। 2 क्षेत्र रहेको बर्दियामा 37 राजनैतिक दलका प्रतिनिधि र 3 जना स्वतन्त्र गरी 40 जनाले मनोनयन दर्ता गरेका छन्। बर्दिया 1 को मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनमुक्ति पार्टीका चन्द्रकुमारी राजगुरू, मंगोल नेशनल अर्गनाइजेशनबाट ज्योति युञ्जन र नेपाल मजदूर किसान पार्टीकी पवित्रा शाहीले मनोनयन पत्र दर्ता गराउनु भएको हो। यस्तै क्षेत्र नम्बर 2 एमालेकी विमला विक र नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट नीता शर्माले उम्मेद्वारी दिनुभएको छ। क्षेत्र नम्बर 1 घनश्याम अधिकारी, मोहन पौडेल तथा क्षेत्र नम्बर 2 नूतन कुमार चौधरी स्वतन्त्र उम्मेद्वार बन्नुभएको छ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा 8 वर्षमा पनि बनेन उदयपुर भोजपुर जोड्ने सुनकोशी पुल शीर्षकको खबर प्रकाशित छ। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीटार घाटमा निर्माणाधीन पक्की पुल झण्डै एक दशकदेखि अलपत्र छ। पुल नबन्दा गत आइतबार फेरीबाट तार्न खोजिएका एक यात्रुवाहक बस नदीमा डुब्न पुग्यो। नियमित रूपमा जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको अस्थायी फेरी मार्फत सवारी तार्ने क्रममा बस दुर्घटना भएको हो। सुनसरीको इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको 23X39 नम्बरको रित्तो यात्रुवाहक बस नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताउनुभयो। यात्रुहरूलाई पहिले नै झोलुङ्गे पुलबाट पार गराइएकाले मानवीय क्षति भने हुन पाएन। दुर्घटनापछि स्थानीयवासीले एक्सकाभेटरको सहायताले डुबेको बस नदीबाट किनारमा निकालेका छन्। स्थानीयका अनुसार फलामको संरचनामा प्लास्टिकका ड्रम जोडेर बनाइएको फेरी जेनेरेटरको सहायताले लट्ठा तानेर सञ्चालन गरिन्छ। यही फेरी मार्फत बस, बोलेरो, ट्र्याक्टर लगायत सवारी साधन नियमित वारिपारी गराइँदै आएको छ। 8 वर्षमा पनि बनेन उदयपुर भोजपुर जोड्ने सुनकोशी पुल शीर्षकको यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा विवाद बीच 11,000 युवा कोरिया प्रवेश शीर्षकको खबर प्रकाशित छ। रोजगार अनुमति प्रणाली ईपीएसलाई लिएर आन्दोलन भइरहेको बेला ईपीएस मार्फत सन् 2025 11,178 नेपाली युवा कोरिया प्रवेश गरेको पाइएको छ। 2024 9,285 नेपाली युवा कोरिया प्रवेश गरेकोमा 2025 भन्दा बढ़ी युवा कोरिया प्रवेश गरेको ईपीएस शाखा नेपालले जनाएको छ। यो संख्या कोरिया प्रवेश गर्ने औसत नेपाली संख्या भन्दा 3,000 बढ़ी हो। कोरियाले अन्य देशको तुलनामा नेपाली युवालाई प्राथमिकतामा राखेर छनौट गरिरहेका भए पनि अझै पनि करिब 9,000 युवा रोस्टरमा छन्। हाल रोस्टरमा रहेका नेपाली कोरिया जान नपाएको भन्दै आन्दोलन गरिरहेका छन्। सेवा सुविधाका दृष्टिकोणले कोरिया आकर्षक श्रम गन्तव्य रहँदै आएकाले त्यहाँ जाने नेपालीको संख्या बढ़दा विवाद समेत आउन थालेको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका एक अधिकारीका अनुसार अन्य देशको तुलनामा नेपालबाट कामदार माग संख्या धेरै छ। एचआरडी कोरियाले केही दिन यता त्यहाँ जाने युवाको उडान तालिका समेत पठाइरहेका कारण जाने संख्या अझ बढ़ने शाखाको अनुमान छ। हाल रोस्टरमा करिब 9,000 युवा मध्ये कतिपय कोरिया जाने क्रममा समेत छन्। अझै पास भएका केही युवा रोस्टर तयार हुने क्रममा छन्। विवादबीच 11,000 युवा कोरिया प्रवेश, यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा सहकारीलाई अनुदान, बालुवामा पानी शीर्षकको खबर प्रकाशित छ। काठकै चिरा र जस्ताले घेराबार गरिएको छ। घेराबारको पश्चिमपट्टि पाइपको पोल गाडेर जस्ताको ट्रस हालेको छ। ट्रसको तल ठाउँ काठ चिर्ने मेसिन छ। प्राङ्गण कड़ी र फ्रेमले भरिएका छन्। उत्तर पूर्वको छेउमा बनाइएको टहरामा फर्निचर उद्योगको कार्यालय छ। पूर्व दक्षिणको किनारमा बनाइएको टहराको सटरमा सहकारीको कार्यालय छ। यो धनगढ़ी उपमहानगरपालिका 3 केदार कृषि सहकारी संस्थाले प्रदेश सरकारको अनुदानमा निर्माण गरेको तरकारी तथा फलफूल हाट बजारको दृश्य हो। आर्थिक वर्ष 2075-76 प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले 16,00,000 रूपियाँ अनुदान दिएपछि यो सहकारीले बरडाँडी आर्मी ब्यारेकको सामुन्ने धनगढ़ी अतरिया छलेन सड़कबाट करिब 100 मिटरभित्र टहरासहितको हाट बजार बनाएको थियो। 5 कट्ठा जमीन भाड़ामा लिएर बनाइएको हाट प्रयोगविहीन भएपछि सहकारीले फर्निचर उद्योगलाई भाड़ामा दिएको व्यवस्थापक हरीश जोशीले बताउनुभयो। मासिक 23,000 रूपियाँमा जमीन भाड़ामा लिएकोमा सहकारीलाई उद्योगले सोही रकम भाड़ा दिने गरेको उहाँले बताउनुभयो। टहरो बनाएपछि हाट बजार सञ्चालन गरिए पनि खासै चलेन। व्यवस्थापक जोशीले भन्नुभयो, कोविड लागेपछि बन्द नै भयो। कोविडपछि फर्निचर उद्योगलाई भाड़ामा लगायौं, अब फेरि हाट बजार सञ्चालन गर्ने सोच छ। साधारण सभाले हाट बजार चलाउने निर्णय गरे पुनः सञ्चालन गर्छौं। यो प्रसंग आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा सुन 3,00,000 नजिक शीर्षकको खबर प्रकाशित छ। नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ। बुधबार सुनको मूल्य एकै दिन तोलामा 10,400 रूपियाँले बढ़दै प्रति तोला 2,95,100 रूपियाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। गत आइतबारदेखि सुनको मूल्य निरन्तर बढ़दै आएको छ। यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं। जापानी पूर्व प्रधानमन्त्री सिन्जो अबेका हत्यारालाई आजीवन कारावास शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आबेका हत्यारालाई आजीवन कारावासको सजाय सुनाएको छ। 45 वर्षीय तेत्सुया यामा गामीले 3 वर्ष अघि गोली प्रहार गरेर आबेको हत्या गरेका थिए। अभियोजकहरूले आबेको हत्यालाई दोस्रो युद्ध विश्वयुद्धपछिको जापानी इतिहासकै अनपेक्षित घटना भन्दै समाजमा यसले गम्भीर प्रभाव पारेको बताएका थिए। त्यही कारण यामा गामीमाथि आजीवन कारावास हुनुपर्ने उनीहरूको माग थियो। यामा गामीका वकिलले 20 वर्षभन्दा लामो कारावासको सजाय दिन नहुने तर्क गर्नुभएको थियो। 8 जून 2022 नारास्थित यामातो सादाजी स्टेशनमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा आबेमाथि गोली प्रहार भएको थियो। आबे सन् 2006 र सन् 2020 दुई कार्यकाल जापानको प्रधानमन्त्री हुनुहुन्थ्यो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। बंगलादेशको खेल भारतबाट सर्दैन आईसीसी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। भारत बाहिर 2020 विश्वकप क्रिकेटको आफ्नो खेल सार्न बंगलादेशले गरेको अनुरोधलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले बुधबार अस्वीकृत गरिदिएको छ। यसले अर्को महिना शुरू हुने विश्वकपमा बंगलादेशको सहभागिता अन्यल बनेको छ। 2020 विश्वकप फेब्रुअरी 7 भारत र श्रीलंकामा शुरू हुँदैछ। बंगलादेशले समूह चरणका आफ्ना 4 खेल कोलकाता र मुम्बईमा खेल्ने तालिका छ। बंगलादेश रहेको समूह सीमा नेपाल, इंग्ल्याण्ड, वेस्ट इण्डिज र इटाली छन्। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले लगातार सुरक्षाको कारण देखाई भारतमा गएर आफ्नो खेल खेल्न अस्वीकार गर्दै आएको छ। मंगलबार मात्र बंगलादेशले आफ्नो अडानमा कुनै परिवर्तन नभएको जनाएको थियो। आईसीसीले बुधबार एक विज्ञप्ति मार्फत भनेको छ, स्वतन्त्र सुरक्षा निकायले समेत बंगलादेश क्रिकेट टोलीलाई भारतमा कुनै खतरा नरहेको रिपोर्ट दिएको छ। त्यसैले आईसीसीले खेल अन्यत्र सार्ने छैन। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।